नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि हामी कथाकार प्रकाश बस्नेत गफाडीका कथाहरू लिएर आइपुगेका छौं। गएको मंगलबार हामीले प्रकाश बस्नेत गफाडीको कथा संग्रह भाइरसहरूभित्र संग्रहित कथाहरू तपाईँलाई वाचन गरेर सुनाएका थियौं। आज पनि यसै संग्रहभित्र संग्रहित अरू कथाहरू लिएर आइपुगेका छौं। आजको कार्यक्रमको शुरूआतमा हामीले वाचन गर्ने कथाको शीर्षक छ गरिबी उन्मूलन। आज कृष्णचौरमा बिहानदेखि नै चलपल छ। कुनै कुन दलको राजनीतिक कार्यक्रम हुँदैछ भन्ने कुरा थाहा थियो सुकुचालाई, तर उसलाई यस्ता कार्यक्रमहरूमा कुनै चासो थिएन। यस्ता कार्यक्रमहरूले कुनै लछार पाटो लाउँदैनन्। आखिर आफ्नो घरको चुलोमा आफै आगो बाल्नुपर्छ। चुलोमा उमाल्ने ऊर्जाको जुरजुलुम आफैले नगरी धरै छैन भने यी र यस्ता कार्यक्रममा गोडा गलुन्जेल उभिएर थप्पडी बजाउनुभन्दा आफ्नो काम गरे केही न केही अवश्य हुन्छ। जाउन् तिनीहरू नै थप्पडी बजाउन् जो यस्ता झुटका खेती गर्नेहरूबाट पालित र पोषित छन्। आफ्नो मनमा लागेका कुराहरू फतफताउँदै सुकुचा बाख्रा फुकाएर बागमती फाँडतिर गोठालो हिँड्यो। आज उसलाई कामको चटारो छैन। यसरी कहिलेकाहीँ काममा जानुपर्दा ऊ आफ्ना बाख्राहरू चराउन लैजाने गर्छ। सम्पत्तिको नाउँमा तिनै दुईवटा बाख्रा र जेनतेन टाउको लुकाउने एउटा झुपडी सिवाए उनीहरूको अरू केही छैन। त्यही दुईवटा बाख्रालाई पनि नराम्रोसँग स्याहार सुसार गर्न सकेका छैनन् उनीहरूले। सधैँ गाइनेको सारङ्गी जस्तो पेट, बिचरा हाडछाला मात्रैको शरीरको ठ्याक्कै उनीहरूकै परिवारका सदस्य जस्तै। यी दुई बाख्रालाई राम्रो स्याहार पुर्याउन सके यिनीहरूबाट पनि धेरै गर्जो टर्न सक्ने ठम्ब्याइ छ यिनीहरूको। विचारका यी र यस्ता तानाबाना बुन्दै सुकुचाले बागमती खोलाको बगरमा बाख्राहरू लगेर छोडिदियो। भोकले अत्तालिएका बाख्राहरू माटो नै उक्काउँला जे गरी घाँसमा थुत्नु जोत्न थाले। बाख्राले खाएको दुबोको कुरुकुरु आवाजले सुकुचालाई पनि आनन्दित बनायो। फाटमा सुकुचा मात्रै थिएन, अरू पनि कैयौं मान्छेहरू पर परसम्म देखिन्थे। कोही लुगै समेत खोलामा पसेर बालुवा झिकिरहेका थिए, कोही गिट्टी कुटिरहेका थिए, कोही सुकुचा जस्तै आफ्ना गाईवस्तु चराइरहेका थिए, कोही ढुङ्गा बोक्ने काममा लिप्त थिए, कोही खेत खनिरहेका, कोही गाडीमा रोडा र बालुवा लोड गर्दै थिए। पर कृष्णचौरबाट भने बेला बेला चरको आवाजमा भाषणका पोर्राहरू छुटिरहेका थिए। लगत्तै थप्पडीको तर्र आवाज पनि आइरहेको थियो। सायद देशबाट गरिबी हटाउने भाषण हुँदै थियो होला। यसरी भाषण गरेरै मात्र देशबाट गरिबी हट्ने भए पूरा अढाई दशक बितिसक्यो। देशले परिवर्तनको फड्को मारेको कुरामा मात्रै हो, काममा भने रत्तीभर पनि हुन सकेको छैन। तैपनि यी र यस्ता भाषण हुँदा थप्पडी बजाउनेहरूको पटक्कै खाँचो नभएको देख्दा सुकुचालाई अचम्म लागेको छ। परिवर्तनका लागि पाँच महिना पर्याप्त हुन्छ, तर अढाई दशक बितिसक्दा पनि परिवर्तनको पहसम्म नदेख्नेहरू के गरिबी घटाउने भाषणका झुल्काहरू ओकलिरहेका होलान्। शरम पचेकाहरू, सुकुचा आफै फतफत आयो। यदि गरिबी हटाउन सकिएको भए काखको नानीलाई रोडाको थुप्रोका सियाल पारेर सुत्केरी हातहरू रोडा कोट्न बाध्य हुँदैन थिए। गर्भवती महिलाहरूले आधा शरीर डुब्ने गरी खोलाको बीचमा थुन्से बोकेर बालुवा खेप्न जानु पर्दैन थियो। बुढा हड्डीहरू बेपरवाह घोटिनुपर्ने थिएन होला। त्यो प्रचण्ड गर्मीमा स्कूल जाने उमेरका केटाकेटी ट्रकमा बालुवा र रोडा लोड गर्न यसरी खोलाको बगरमा थुप्रिनु पर्दैन थियो होला, सुकुचा यही सोचिरहेको थियो। फेरि कृष्णचौरबाट आएका भाषणको एक पर्रालाई हावाले सुकुचाको कानैमा ठोक्क्याउन ल्याइपुर्यायो। तर यसपटक पनि सुकुचाको तन्दालाई केही फरक परेन। सुकुचा गरिब र गरिबीहरूको बारेमा गहिरो सोचमा डुबेको छ। सोचमा डुब्नुपर्नेहरूको दिनचर्या साँच्चैकै दिनानुदिन बहुत विलासी विलासी हुँदै गइरहेको यो अवस्थामा नाथे मैले सोचेर के गर्नु हो र, देउता बोल्दैन जगत सुन्दैन, आफूले आफ्नै चित्त बुझाए सुकुचाले। वास्तवमा गरिबी भन्ने कुरो गरिबका लागि मात्रै होइन, देशकै लागि एउटा ठूलो अभिशाप रहेछ। कुनै पनि क्षेत्रमा यसले नकारात्मक भूमिका खेलेकै हुन्छ। सुकुचा एक एक गरेर केश्रा केलाउन थाल्छ। मन मनै देशको कुनै पनि खालको प्रगतिको बाधक भने चाहिँ गरिबी हो। त्यसैले प्रभाव नपारेको क्षेत्र कुनै पनि छैन भने यसलाई निर्मूल पार्नका लागि सबै किन बुझ पचाइरहेका छन्? किनकि उनीहरूलाई विकास आनन्दको बाणीको उल्टो अर्थले गाँजेको छ। संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नु छ। त्यस्तै देशबाट गरिबी हटाउनु छ भने पहिले आफै सम्पन्न हुनु छ। अनि आफ्ना र आफन्तहरू हुँदै साँच्चैकै गरिबहरूसम्म त कहिले आइपुग्ने होला गरिबी उन्मूलनका कार्यक्रमहरू? यो कुरा केवल गरिबहरूले बुझेका छन्, नीति निर्माताहरूले बुझेका छैनन्। यी यावत सोचाइले सुकुचाको कम्पारो रनन्न तात्न थाल्छ। तातेर मात्र के गरोस्, कसलाई भन्न जाओस् बिचरा। वास्तवमा फरक फरक धर्मको फरक फरक बाटो भए पनि पुग्ने ठाउँ एउटै हो भनेर न लोभ लालच देखाउँदै धर्म परिवर्तन गराउँदै हिँड्नेले जानेका छन्, न त यावत लालचमा डुबेर आफ्नो सनातन धर्म त्याग गर्नेहरूले बुझेका छन्। यसले गर्दा विश्वमै विविध संस्कृतिहरूको धनी देश भनेर चिनिने हाम्रो देशबाट अब अर्को यो पहिचान पनि मेटिँदैछ। मनमा कुरा खेलाउँदा खेलाउँदै रिसले सुकुचाका आँखा र कान दुवै राता भएर आए, किनकि आउँदो अक्षय तृतीयाका दिनदेखि उसको गाउँटोलमा गणेश र भैरवको रथयात्रा सुरु हुन्छ। प्राचीन कालदेखि चलिआएको गणेश भैरवको यो रमाइलो रथयात्रा अब बिस्तारै लोप नहोला भन्न सकिन। यात्रा गर्नेहरू आधाभन्दा बढी क्रिश्चियन भइसके, गाउँमा चर्च खोलिसकेको छ। त्यसरी पनि आफ्नो नेवारी संस्कृतिको उच्च स्थान ओगट्ने यो जात्रा पर्व संकटमा पर्ने उसको ठम्याइले एक्कासी सुकुचा हताश हताश देखियो। सुकुचालाई असह्य भएर आयो, उजुरुक्क उठ्यो। बाख्राहरू चर्दै चर्दै घरतिरको बाटो अलाउँदै टाढा पुगिसकेछन्। अघि भोको पेट हुँदा बाख्रा सुकुचा पछि पछि लागेका थिए, अब भने बाख्राहरू अगाइसकेका हुनाले बाख्राको पछि पछि घरतिर लाग्यो सुकुचा। मनमा उर्लेका विचारका ज्वारबाटले गर्दा कृष्णचोरको कार्यक्रम त्यति बेला कति बेला सकियो उसले पत्तै पाएन। सुकुचालाई रातभर निद्रा परेन। आज गोठालामा आफ्नो मनभित्र तरङ्गित भएका विचारका ज्वारभाटाहरूले सुकुचालाई पछ्याइरह्यो। साँच्चैकै निकै गहन कुराहरू तछाड मछाड गरी उर्लेका थिए उसको हृदयमा। ऊ आफैलाई अचम्मित पारेका छन् यी कुराहरूले। केही दिनपछि सरकारको नीति तथा कार्यक्रमको रूपमा बजेट भाषण हुँदैछ भन्ने कुरो दिउँसोको कृष्णचोरको कार्यक्रममा चलेको रहेछ। पुरापुर गणतान्त्रिक बजेट, कुन्नी कुन नेताले यसपालिको बजेट पूर्ण रूपमा गणतान्त्रिक बजेट हुने भएकाले बजेटमा पहिलो प्राथमिकता गरिबी निवारणलाई दिइएको छ अरे। गरिबी निवारणका लागि वृहत र ऐतिहासिक कार्यक्रमै आउँदैछ अरे भनेर पनि घोक्रो फुट्ने गरी कुर्लेका थिए। यो कुरा सुकुचाले कृष्णचौरकै चिया पसलमा बेलुकी सुनेको हो। हुन त यस्ता बजेट भाषणहरू कैयौं पटक सुनिसकेका छन् सुकुचाका कानहरूले, त्यसको कार्यान्वयन पक्ष पनि देखिसकेका छन् सुकुचाका आँखाहरूले, भरपूर भोगिरहेका छन् सुकुचाका दिनहरूले। यो देशमा सुनाइएका र पढिएका विगतका कैयौं बजेटहरूले कागलाई बेल पाक्नु र गरीबलाई बजेट आउनु उस्तै उस्तै हो भनेर राम्ररी प्रमाणित गरेर देखाइदिएको छ। यसपालि भने पुरापुर गणतान्त्रिक बजेट, ऐतिहासिक बजेट, त्यसमाथि पनि गरिबी निवारण पहिलो प्राथमिकतामा परेको बजेट आउँदैछ अरे। वा सुकुचालाई अलिकति आशावादी बनायो। घनघोर निराशाका परिवेशलाई ससाना आशाका झुल्काहरूले कल्पनामै स्पर्श गर्दा उसलाई साँच्चैकै आनन्दित तुलाएको छ भने व्यवहारमा त्यो कुरा सही भएर आएको खण्डमा साँच्चै देशवासीले गणतान्त्रिक परिपाटीको सही उपभोग गर्न पाउँथे सुकुचा यही सोचिरहेको छ। आज सुकुचा काममा निस्केन, किनकि आज बजेट भाषणको दिन थियो। सरकारले गरिबहरूको बारेमा वृहत कार्यक्रम ल्याउने कुरा उसले रेडियोबाट र विभिन्न राजनीतिक कार्यक्रममा नेताहरूले दिने गरेका भाषणबाट केही दिन अघि नै सुनिसकेको थियो। त्यसैले ऊ आजको ज्याला नै माया मारेर रेडियो नजिक बसेको छ बजेट भाषण सुन्नका लागि। उसको श्रीमती काममा जानका लागि कराउँदै थिए, तर सुकुचाले भरे सबै भोकै सुत्नु परे पनि आज चाहिँ काममा नजाने कुरा श्रीमतीलाई जाहेर गर्यो। श्रीमती रिजले चुर चुर हुँदै नानी काख च्यापेर रोडाकोट्न बागमतीतिर फाटातिर हिँडी। बिचरी बिरामी थिए, सुकुचाले एक चक्की सिटामोलको समेत चाँजो पाँजो मिलाउन सकेको थिएन। रेडियोले बजेट भाषणको प्रत्यक्ष प्रसारण गर्यो। सोकोचा पनि रेडियो नजिकै कान्चनाको पारेर बस्यो। केही दिन अगाडि उसले रेडियोमा सुनेको र राजनीति कार्यक्रममा गरिएका हल्लाहरू ठिक रहेछन्, किनभने आजको बजेट भाषणमा देशको अर्थमन्त्रीले देशमा विद्यमान गरिबी उन्मूलनका लागि वृहत र ऐतिहासिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। अब देशबाट छिटोभन्दा छिटो गरिबी उन्मूलन हुने विश्वासमा सुकुचाले एकमुठी खुसीको श्वास फेर्यो। उसभित्र एक अञ्जुरी पानीको अभावमा मकैका पात मसाङ्ग्रिए झैं मसाङ्ग्रेका जिजिविसाहरू पुनः अङ्कुरित हुन थाल्यो अनि आफू र आफूहरू जस्ताको सुखद भविष्यको कल्पनामा उफिस्सा हाँस्यो। बजेट भाषणको लगत्तै भोलिपल्टदेखि नै बजार भाव छोइन सक्नुभयो। प्रत्येक सरसामानहरूको दोब्बर तेब्बर दरले भाव बढ्न थाल्यो। सुकुचाको दुई दिनको ज्यालाले उसको घरमा एक छाक समेत खान नपुग्ने भयो। बालबच्चाहरू ख्याउटिँदै गए। बजारमा किनेर पेटभरि खान सक्ने सामर्थ्य गरिबहरूमा रहेन। देशमा धेरै प्रतिशत जनता गरिब भएकाले गरिबहरूको स्थिति झन् नाजुक र दयनीय हुँदै जान थाल्यो। कोही औषधि किन नसकेर उचित उपचारको अभावमा मरे, कोही कुपोषणले ग्रस्त भएर खान नपाएर मरे, कोही एक दरो कपडाको अभावमा जाडोले कठाङ्ग्रिएर मरे। यसरी देशबाट दिनानुदिन गरिबहरू आफ्नो गरिबीसँगै उन्मूलन हुँदै गए। त्यसो त सुकुचा आफैको पनि तीनवटा सन्तानहरू विगतमा सरकारले ल्याएको गरिबी निवारण कार्यक्रम अन्तर्गत परिसकेका थिए। अहिले बिचरा ऊ आफै र उसका अरू जहानलाई पनि घरले जाजा बनले आइजा आइजा भनिरहेको छ। थाहा छैन कुन दिन यिनीहरू पनि गणतान्त्रिक सरकारको गरिबी उन्मूलन सम्बन्धी वृहत कार्यक्रम अन्तर्गत पर्ने हुन्। श्रुति सम्वेगमा अहिले हामीले सुनेको कथाको शीर्षक थियो गरिबी उन्मूलन। हामीले यसलाई प्रकाश बस्नेत गफाडीको कथा संग्रह भाइरसहरूबाट वाचन गरेर सुनाएका थियौं। अब यसैभित्र संग्रहित अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेग तपाईँ अहिले उज्यालोसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी आज कथाकार प्रकाश बस्नेत गफाडीको कथा संग्रह भाइरसहरूभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब यसैभित्र संग्रहित अर्को कथा सुन्दैछौ। शीर्षक छ समयको हुरी। त्यो उषा हो, त्यही उषा जो हिजोसम्म कति मिठा र सुखद दिनहरू व्यतीत गरिरहेकी थिए र त आज उसलाई आफूप्रतिको अभिमानले दिन प्रतिदिन पतनको दिशातर्फ धकेलिरहेको छ। आज ऊ पूर्ण पागल भएकी छे। सडक सडक, चोक चोक र गल्ली गल्लीमा आफ्नो पागलपन प्रदर्शन गर्दै बिना लक्ष्य बिना उद्देश्य हिँडेर सबैलाई आफ्नो पागलपनको परिचय दिइरहेकी छे। सबै उसलाई हेर्छन्। उस सबैलाई राम्रा नराम्रा शब्दले गाली गर्छे। अब त्यो टोलमा मात्रै होइन, जहाँ पनि उसालाई पागल भनेर चिन्छन्। कैयौं सड़क बालबालिकाहरू उसलाई जिस्काउँदै हिँड्छन्। यतिसम्म कि तिनीहरूले हिर्काएका ढुङ्गा र माटोको प्रभावले गर्दा उसको शरीरमा धेरै चोटपटकहरू लागिसकेका छन्। तर उसालाई जहाँ देखे पनि देख्ने सबै मानिसको मानसपटलमा एउटा प्रश्न चिन्ह उभिन्थ्यो। यस्तै सुन्दर केटी कसरी पागल हुन पुग्यो होला? कुन परिस्थितिले यस्तो बनायो होला? मानिसको जीवनमा कस्तो कस्तो पनि हुनुपर्ने रहेछ। सबैले यसो भन्दै भाग्यलाई दोष दिँदै हिँड्थे। उसालाई देख्ने बित्तिकै सबै मानिसहरू उसैलाई प्रश्नको केन्द्रबिन्दु बनाएर उत्तर र तर्कको खोजीमा रेखा कोर्न थाल्थे।
बढ़िया
अनेक मानिसको पृथक पृथक सोचाइले गर्दा कसैले पनि सही तथा तथ्य कुरा थाहा पाउन सकेका थिएनन्। बाटोमा हिँड्ने कति केटाहरू उसैलाई सोध्ने साहस पनि गर्थे तर हस्कन्थे। कसैले केही सोध्यो भने पनि उपिट्न जम्तिन्थे। कोही कोही उसालाई आउलाउँदै बिचरा त्यो केटी सरकारी कार्यालयमा कम्प्युटर अपरेटर पनि थिए भनेर सहानुभूति प्रकट गर्थे। यसरी उसा हरेक दोबाटो चौबाटो टोल गल्ली र सड़कको सहानुभूति र प्रदर्शनको केन्द्रबिन्दु बन्दै गए। करिब 10 वर्ष अघिको कुरा हुँदो उसा आफ्नो सानो भाइलाई स्कुलसम्म पुर्याउन जाने गर्थिन्। त्यस्तै गरी साँझ पख स्कुलसम्म गएर भाइलाई लिएर घर फर्कने गर्थिन्। एक दिन त्यसै स्कुलमा अभिभावक दिवसको कार्यक्रम थियो, त्यसैले उसालाई भाइ लिएर घर फर्कन अबेर भएको थियो। बाटैमा आउँदा आउँदै साँझ झमक्क परिसकेको हुनाले बाटो निकै टाढासम्म सुनसान थियो। बाटामा पछि पछि एकजना केटा पिछा गर्दै आएको देखेर उसाको मन डरले ढुक्क फुलेको थियो। जब एकान्त आइपुग्यो त्यो केटोले उसालाई एक्कासी घिचाउने चेष्टा गर्यो। उसा अत्तालिएर कराई, सानो भाइ बेसरी रोयो, तैपनि कसैले त्यो चित्कार सुनेनन्। कारण एकान्त ठाउँ थियो। त्यो केटाले निकै बेरसम्म आफ्नो दुष्प्रयास जारी राख्यो। उसाले प्रतिकार गरिरहे। उसा हैरान भइसकेकी थिए, शिथिल भइसकेकी थिए। सानो भाइ बलिन्द्र धारा आँसु बगाउँदै घोक्रो फुट्ने गरी रोइरहेको थियो। ठिक त्यसै वखत एउटा साइकल त्यहाँ आएर रोकियो। त्यसपछि त्यो केटो अलि हच्कियो। उसा गुहार माग्दै साइकलवालालाई समात्न पुगी। उसाको अनुहार हताश निसाध्य र सहाराहीन जे देखिन्थ्यो। एक्कासी साइकल चलाउने केटा शङ्करले त्यो गुण्डाको पाखुरा समात्यो। शङ्कर र त्यो गुण्डाको बीचमा निकै बेर भिडन्त भयो। अन्तमा शङ्कर त्यो दुष्प्रयासी गुण्डालाई लछार पछार पारेर उसालाई एउटा लुटेराको पन्जाबाट बचाउन सफल भयो। उसा र शङ्करको बीचमा मानवताको नाता सिवाय अरू कुनै नाता सम्बन्ध र चिन्जान थिएन। शङ्करले मात्रै आफ्नो कर्तव्य निर्वाह गरेको थियो। अनि यसरी अबेर एक्लै दुक्लैले कहीँ नहिँड्ने सल्लाह दिएर शङ्करले उसालाई घरसम्म पुर्याएर मात्र आफू आफ्नो घरतर्फ लागेको थियो। एउटी बेसहारा नारीलाई सहारा दिन पाएको र उसको अस्मिता बचाउन सकेकामा आफूले जस्तो कठिनाई भोग्नु परेको भए पनि शङ्करलाई गौरवको भान भएको थियो। उता उसा पनि त्यस वखत आफूलाई सहारा दिने केटादेखि ज्यादै कृतज्ञ भएकी थिए। रातभर उसैलाई सम्झिरहे। एकपल्ट पुनः भेटेर धन्यवाद र आभार प्रकट गर्न उसा आतुर थिए। एक दिन उषाको संयोगवश बाटोमा शङ्करसँग भेट भयो। केही दिन अगाडि आफूलाई र आफ्नो अस्मितालाई बचाइदिएकामा आभार प्रकट गर्दै आफू शङ्करप्रति ऋणी भएको कुरा बताए। शङ्करले पनि आफ्नो नैतिक कर्तव्यको निर्वाह गरेको कुरा बतायो। उनीहरू बीच त्यस बेला औपचारिक परिचय पनि भयो। दुवैको यथार्थ जानकारी दुवैले जान्ने मौका पाए। शङ्कर सरकारी कार्यालयमा पीएन पदमा कार्यरत थियो। शङ्कर हेर्दा लायक बान्की परेको एउटा असल व्यक्तित्व थियो। उसले आफूभित्र पढ्ने रहर पढ्ने जोश र जाँगर हुँदाहुँदै पनि व्यवस्थावश आफ्नो पढाइलाई थाती राख्न बाध्य हुनु परेको थियो। त्यसैले उसले उच्च शिक्षा हासिल गर्न पाएको थिएन। चरम आर्थिक दुरावस्थाको कारणबाट शङ्करले आफ्नो अध्ययनलाई प्रमाणपत्र तहसम्म मात्र अगाडि बढाएको थियो, तर अझै पढ्ने जोश र जाँगर भने उसमा मरेको थिएन। आपसमा परिचयपछि उसाले शङ्करसँगको सम्बन्धलाई झन् गाँच्दै लैजाने निदो गरिन्। शङ्करलाई ऊ मन पराउन थालिसकेकी थिइन्। त्यसकारण पनि उसा दैनिकै जसो बाटो पर्खेर शङ्करलाई भेट्न थालिन्। शङ्कर पनि हाँसी खुसी मुखले बोलिदिन्थ्यो। उसमा उसाप्रति कुनै गहिरो सम्बन्धको आशा र आसक्ति भने पटक्कै थिएन। उषासँगको दैनिकै जस्तो भेटघाट र कुराकानीले भन्दा पनि उषाको आफूप्रतिको व्यवहारले ऊ तानिरहेको थियो बिस्तारै बिस्तारै। आखिर जमेको नौनीले आफूलाई जति कठोर बनाए पनि आगोको हल्का रापसँगै पग्लेर बग्नुपर्ने यथार्थको बोध हुन थाल्यो शङ्करलाई। यसरी समयले उनीहरूलाई यस्तो बनाइदिएको थियो कि शङ्कर एक दिन नभेट्दा उषालाई र उषा एक दिन नभेट्दा शङ्करलाई एक आपसका यादहरूले सताउन थाल्नेसम्म भए। एकअर्काको अभावको महसुस हुन थाले दुवैलाई। यी उनीहरू बीचको घनिष्ठताको प्रतिफल थियो। उनीहरू बीचको घनिष्ठताले हृदयको कुना कुनामा मायाको ब्याड बनाइसकेको थियो, जुन ब्याडमा प्रीतिको बिरुवा अङ्कुरण हुन मात्र बाँकी थियो। उनीहरू आपसमा दिनदिनै भेट्न थाले। यस्तो भेटघाटले उनीहरूको घनिष्ठतामा जरो गाड्न सघाइरहेको थियो। उनीहरूको आँखाहरू वास्तविकता बोकेर बोलिरहेका हुन्थे, तर भित्री हृदयको भाव दुवैको मुखबाट बोलीद्वारा प्रस्फुटन हुन सकेको थिएन। दुवैले प्रष्ट रूपमा आफ्नो इच्छा व्यक्त गर्न नसके पनि दिनानुदिन उनीहरूको हृदयमा प्रीतिको कोपिला फक्रिने क्रममा थियो। उनीहरूमा एउटै रहर, एउटै इच्छा, एउटै चाहना र एउटै उद्देश्य थियो, जुन उद्देश्यमा यथाशीघ्र पुग्न उनीहरू आतुर थिए। दिनहरू बितिरहे, उनीहरू यसरीको आपसमा एक बिना अर्को पिल्सेर धेरै दिन रहन सकेनन्। एक दिन वास्तविकता छर्लङ्ग भयो। उषाले शङ्करको सामान्य अब गाँसिनुपर्ने अठोट सम्बन्धको कुरा गरिन्, अब जोडिनुपर्ने नयाँ नाताको कुरा गरिन्। शङ्करले आफ्नो सम्पूर्ण अवस्थाको बारेमा उषालाई दोस्रो पटक जानकारी गरायो। उषाले पनि सँगै मर्ने, सँगै बाँच्ने प्रणलाई दोहोऱ्याइन्। यसमा उषाको ढिपी बढिरह्यो। त्यसबेला उनीहरू आफ्नो चाहना अनुरूप अँगालोमा बाँधिए। आपसमा गरिएका मिठा कल्पनाहरूले वास्तविकतामा बदलिने मौका पायो। दुवैको इच्छा पूरा भयो, सपना साकार भयो। रहरहरू रहरमा मात्रै सीमित रहेनन्, यसले इन्द्रले चाहिँ रङ्गिने सौभाग्य पायो। यसका लागि उनीहरू कानूनको शरणमा परे। कानूनले यिनीहरूलाई एउटै घरको सदस्य बनाइदियो। उनीहरू एक भए। एकअर्कालाई नभेट्दाको पीडा दुवैले सहनु परेन। दुवै एकै परिवारका सदस्य भए, नङ र मासु भए, अनि एकै रथका दुई पाङ्रा भए। विवाहपछि पनि उषाले आफ्नो पढाइलाई निरन्तरता दिने निदो गरिन्। शङ्करले आफूले खाएको जागिरको तलबबाट घरका सदस्यलाई खाना लाउनु त परै जाओस्, मात्रै श्रीमती उषाको पढाइ खर्च पुर्याउन पनि धौधौ हुन्थ्यो। शङ्करलाई पनि पढ्ने इच्छा थियो, तर उसले श्रीमतीलाई नै पढाउन चाह्यो। ऊ श्रीमतीको पढाइलाई आफ्नो सम्पूर्ण तलब खर्च गर्थ्यो। अर्की बुढियामा ज्याला पानी गरेर सानोतिनो हातमुख चोर्न पुर्याउँथिन्। श्रीमती उषालाई पनि जागिर गर्ने सल्लाह दिँदा उनको स्नातकसम्म अध्ययन पूरा गरेर मात्रै जागिर गर्ने अठोटले गर्दा शङ्करले अस्वीकार गर्न सकेन। श्रीमतीलाई स्नातकसम्म पढाउन शङ्करले साह्रै दुःख खेप्नु पर्यो, अनेक कष्ट सहनु पर्यो। उषाले स्नातक उत्तीर्ण गरेको दिन शङ्कर अति नै खुसी भयो। त्यस दिन रुपैयाँ सरसापट गरेर भए पनि कार्यालयमा मिठाई खुवायो शङ्करले आफ्ना साथीहरूलाई। अतीतका दिनहरू दुःखपूर्ण तवरले बिते पनि अब आउने दिनहरू सुखद हुने मिठो कल्पना गर्न थाल्यो शङ्कर। जीवन कल्पना त हो, हर कल्पना जीवन होइन। अब उषा पनि जागिर गर्ने तर्खरमा लागिन्, तर उनको योग्यताको कदर भएन। मानिसहरू खाइ नखाई कति हन्डर सहेर पढ्छन् एउटा लक्ष्य लिएर, तर योग्यताको मूल्याङ्कन र दक्षताको कदर नहुँदा निराशिन्छन् र आफ्नो लक्ष्य भत्ताभुङ्ग भएको पाउँछन्। अनि कोही विदेशिन्छन्, कोही आफ्नो बौद्धिकतासँगै स्वदेशमै सड्न बाध्य हुन्छन्। उम्मेद्वारको योग्यता परख गर्ने परीक्षा त एक प्रकारको जाल र आँखामा छारो हाल्ने न्यू मात्र रहेछ भन्ने भान पर्यो उषालाई। तैपनि उषाको प्रयास जारी नै रहिरह्यो। कैयौं कोशिश र प्रयत्नपछि आफ्नो योग्यताभन्दा दुई तहमुनिको पदसँग सम्झौता गर्न बाध्य भएन उषा। जे भए पनि सरकारी कार्यालयमा कम्प्युटर अपरेटर, खरिदार सरहको पदमा रहेर काम गर्न पाउँदा उनी खुसी नै थिइन्। अब ती जोइपै दुवै जागिरी हुन पुगेका थिए। जसो तसो अब राम्ररी नै घरबार चल्ला भनेर सोचेको थियो शङ्करले। त्यसबेला त्यो घरमा खुसी र प्रसन्नताको दियो बलेको थियो। दैव संयोगले कहिलेकाहीँ अचम्म र नसोचेको कुरा भइदिन्छ, सोच्दै नसोचेको कुरा नाटकीय ढङ्गले भइदिन्छ र अचम्ममा पारिदिन्छ मान्छेहरूलाई। त्यस्तै दैव संयोग शंकर र उषा एउटै कार्यालयका कर्मचारी भए। उषालाई नियुक्तिका लागि दिइएको पत्र त्यही कार्यालयको थियो जुन कार्यालयमा शंकर विगत चार वर्षदेखि पिएन पदमा कार्यरत थियो। अन्ततः शंकर र उषा एउटै कार्यालयमा परे। यसो हुँदा शंकरको मनमा कता कता भारी संकोचको आभास हुन थाल्यो। उसले अर्को कार्यालयमा सरुवा हुन कति जोड गर्यो तर उसको कदममा सम्भाव्यताको किरण देखा परेन। श्रीमती खरिदार श्रीमान पिएन त्यो पनि एउटै कार्यालयमा। यसो हुँदा शंकरले जागिर नै छोडी निदो गर्यो तर वृद्ध आमाको सल्लाह र ढिपीले गर्दा उसले जागिर छाडेन। खाइरह्यो बरु जागिरले जीवन खाओस्। शंकरले सोच्यो चोरेर खान पो लाज हुन्छ। यो बनाई जति सान्दर्भिक भए पनि बनाएर गराईमा धेरै फरक हुन्छ भन्ने कुरा जसले बोक्छ त्यसैलाई मात्र थाहा हुन्छ। जसले जति सुकेर जसरी सम्झाए पनि श्रीमानभन्दा माथि र श्रीमतीभन्दा तल्लो तहमा रहेर त्यो पनि एउटै कार्यालयमा काम गर्नुपर्दा ती दुवैलाई भारी संकोच महसुस भएको थियो। दिनहरू राम्रैसँग बित्दै गए। आफ्नो अगाडि अवरोधको रूपमा रहेको संकोचको कालो बादललाई आत्मबलको सिरसिरी हावाले हराउँदै लग्यो। उसा अलि धनी र सम्पन्न परिवारकी छोरी भएकीले होला। बिस्तारै त्यस घरमा ऊ आफ्नो कमण्डी स्वभाव प्रदर्शन गर्न थालिन्। बिस्तारै महिनाको मसान्त पनि आइपुग्यो। अब दुबईको तलबले अलिअलि भएको ऋण तिर्ने र घरमा दालचमलको समस्या टार्ने कुरो शंकरको मनमा थियो तर श्रीमती आफैलाई चाहिने यावत श्रृङ्गारका सामग्री र विलासिताका वस्तुहरू लिएर घर फर्कँदा शंकरको मन अनियन्त्रित भएर उड्यो। उसाले हरेक महिना आफ्नो मात्र आवश्यकता पूरा गर्नपट्टि लागेको देखेर शंकरले कति सम्झाउँदा पनि उसैलाई ठूलो आँखाले हेर्न थालिन्। शंकरको प्रत्येक कुरामा विमती प्रदर्शन गर्न थालिन्। क्रमशः त्यस घरको व्यावहारिकताको धरातलको सन्तुलन बिग्रदै जान थाल्यो। नपाउन्जेल कस्तो पाएपछि सस्तो भने चाहिँ उषा शंकरलाई पाउन जति उत्सुक र आतुर थिइन् अहिले आफूलाई संकोच भएको कारण देखाई शंकरलाई छाड्न त्यत्तिकै अतारिएकी थिइन्। साथी संगीहरूसँगको जमघट र ख्यालटटामा पनि साथीहरू उषालाई त्यही विषयमा गिल्ला गर्थे। यस्तै यावत कुराहरूले गर्दा उषा आफ्नो घर र पतिलाई समेत त्याग्ने सुर गर्न थालिन्। दिन प्रतिदिन त्यस घरमा उषाको स्वर ठूलो हुँदै जान थाल्यो। त्यस घरमा बलेको खुसीका दीप बिस्तारै प्रकाशहीन हुँदै जान थाले। बिस्तारै अनेक न्यू झिकेर घरमा झैझगडा गरेर उषा आफू पन्छिने कोसिस गर्न थालिन्। जस्तो र जे भए पनि शंकर आफ्नो कार्यालयमा जान छाडेन। शंकर उषाको तलबको पनि वास्ता गर्दैनथ्यो। राम्रै मुखले बोल्थ्यो र आफ्नो मात्र तलबले घर व्यवहार सकि नसकी चलाएको थियो। उषाले शंकरलाई जागिर छाड्न पहिलेदेखि नै आग्रह गरिरहेकी थिए। त्यो आग्रहले पछि धम्की र दबावको रूप लिन थाल्यो तर शंकरले त्यस कुराप्रति कुनै चासो नदिएको देखेर एक दिन उषाले शंकर समक्ष लाज र संकोचले अनि आफूले घरमा चाहे जस्तो गर्न नपाएको कारण सम्बन्ध विच्छेदको प्रस्ताव राखिन्। यस्तो प्रस्ताव सुन्ने बित्तिकै शंकर छानाबाट खसे चाहिँ भयो। शंकरले आफूलाई छाडेर नजान उषाको सामु धेरै बेर आँसु जारी रह्यो र आफ्नै जागिर छाड्ने निर्णय पनि सुनायो। आँसुले गह बिजाइरह्यो। तैपनि उषा सम्बन्ध विच्छेदका लागि अदालतसम्म जान कराइरहन् डिपी गरिरहन्। स्त्रीहरू कोमल र ममतामय हुन्छन् भन्ने कुरा शंकरले पढेको थियो तर त्यही स्त्री कति कठोर र ममताहीन पनि बन्न सक्छ भन्ने कुरा शंकरले त्यस बेला अनुभव गर्यो। जीवनमा पढेर भन्दा परेर जानिदो रहेछ। सम्बन्ध विच्छेदका लागि अदालती कागजमा दुवैले हस्ताक्षर गरे। तत्पश्चात शंकर एक क्षण पनि सोही ठाउँमा उभिन सकेन। ऊ पछारियो त्यसै गरी जसरी सन्तुलन गुमाउँदा कोही पछारिन्छन्। जुन दिनदेखि उनीहरू बीचको सम्बन्ध छुटेको थियो त्यही दिनदेखि शंकर एउटा चुडिएको चङ्गा जस्तै भयो। परिस्थितिको हावाले जता लान्थ्यो उतै बग्थ्यो ऊ। अबको उसको यात्रामा कुनै उद्देश्य थिएन, कुनै लक्ष्य थिएन, न त जीवनको कुनै महत्व नै थियो। यसरी ऊ दिनानुदिन महत्वहीन हुँदै गयो। चेतना हराएको मान्छे जस्तो हुँदै गयो। बिस्तारै घरमा पनि जान छाड्यो। कतै केही खानेकुरा पाए खान्थ्यो र त्यसै बरा लिएर हिँड्थ्यो। बोकबकै दिन बिताउनु र फुटपाथमा रात कटाउनु उसको दिनचर्या बनिसकेको थियो। कहिलेकाहीँ साथीहरूले भेट्यो भने केही खुवाउँथे। यस्तो अवस्थामा नहिँड्न सल्लाह दिन्थे तर शंकरको हृदयमा नराम्रो चोट परिसकेको थियो। त्यही चोटलाई बिर्सन ऊ आफूलाई यस्तो बनाएर हिँडेको थियो। घरमा एक्लै वृद्ध आमा छोराको यस्तो अवस्थाले कसरी आफूले आफैलाई सम्झाएर बसेकीहरू उसलाई पत्तो थिएन। एवं मृतले ऊ अब पैसा बटुलेर पिउन पनि थाल्यो। एक दिनको कुरा हो। शङ्कर पिएर मातेको अवस्थामा एउटा फोहोर ठाउँमा ओसको मार लडिरहेको थियो। एकजना उसको हितैषीले देख्यो, आफ्नो घरमा लगेर आश्रय दियो, अनेक तरिकाले सम्झायो। शङ्कर केही बोलेन, ऊ केवल नतमस्तक रहिरह्यो। नतमस्तकको अर्को नाम नै जीवन भएको थियो उसका लागि। शङ्करले जीवनलाई किन यस्तो महत्त्वहीन ठानेको थियो भन्ने कुरा शङ्करबाटै उसले पूर्ण रूपमा जानकारी पाइसकेको थियो। आफ्नो साथीको दुर्दशा देखेर यसरी रुमलिएर नहिँड्न धेरै सम्झाएर पुनः पढाइलाई निरन्तरता दिन सल्लाह दियो। यसका लागि आफैले आर्थिक सहयोग गरिदिने वचन पनि दियो। यसरी शङ्करको साथीले शङ्करलाई पूर्ण रूपमा सम्झाउन सफल भयो। आफ्नो साथीको भरोसा र विश्वास पाएर शङ्कर घर फर्कियो। साथीले भने चाहिँ पुनः उसले आफ्नो पढाइलाई अगाडि बढाउन थाल्यो। उसभित्रभित्रै एक प्रकारको बौद्धिक ईर्ष्या पनि पलाएर आयो। घरको काममा व्यस्त हुनु परे पनि आफ्नो पढाइका लागि छुट्याएको समयको एक पल पनि खेर जान दिएन उसले। मेहनत गर्दै गएपछि असम्भव भन्ने कुरा केही रहेनछ भन्ने कुराको अनुभव स्नातक तहको परीक्षा उत्तीर्ण भएपछि शङ्करलाई भयो। अब शङ्कर आफूले पुनर्जीवन पाएको महसुस गर्न थाल्यो। उसका सामु जीवनका लक्ष्यहरू देखा पर्न थाल्यो। जीवनको उद्देश्य पनि बुझ्न थाल्यो। अब पुनः एउटा जागिर खाएर आफ्नो भविष्यको रेखा कोर्ने र वृद्ध आमालाई सुख सुविधामा पाल्ने अठोट गरेर शङ्कर जागिर खाने परीक्षाको पूर्व तयारीमा लाग्यो। दोस्रो पटकसम्म ऊ परीक्षामा सफल हुन सकेन, तैपनि उसले हार खाएन। उसको पछाडि आमाको आशीर्वाद थियो र साथीको बिर्सिन सक्नुको सहयोग थियो। ती दुई थरीले उसलाई बल दिइरहे, मार्ग प्रदर्शन गरिरहे। तेस्रो पटकको परीक्षाले शङ्करलाई निराश तुल्याएन। शङ्कर सफल भयो। आफ्नो योग्यता अनुसारको पदमा आफू सफल भएकामा ऊ यति खुसी थियो कि त्यसको कुनै सीमा थिएन। ऊ गौरवान्वित थियो आमाप्रति, ऋणी थियो आफ्नो साथीप्रति। उसको हातमा काम ऊ कार्यालय प्रमुख भएर जानका लागि पत्र आइसकेको थियो। उसमा नयाँ उत्साह र उत्सुकता थियो, प्रसन्नता थियो र उसभरि खुसीको छटा थियो। दुःखको अथाह सागरमा पौडिरहेकी आफ्नी आमालाई अब सुख दिन पाउँछु भनेर शङ्कर ज्यादै खुसी थियो। तर विधिको विडम्बना भनौँ वा नियतिको परिणति, त्यसवकत शङ्करकी आमाको असामयिक निधन हुन पुग्यो। सुखको आँसु क्षणिक हुन्छ, दुःखको आँसु अनन्त हुन्छ भने चाहिँ सुख लिएर झुल्केको बिहानी किरणलाई एक्कासी अँध्यारोले निस्तब्ध पारिदिँदा शङ्करको हृदयमा ठूलो पीडा भयो। कहिले नबिर्सने चोट लाग्यो। समय बिस्तारै व्यतीत हुन थाल्यो। उसले कामु कार्यालय प्रमुख भएर कार्य सम्पादन गर्दै गरेको पनि 4 वर्ष बितिसकेको थियो। यो अवधिमा उसले सजिलै स्नातकोत्तर पनि उत्तीर्ण गरिसक्यो। राम्रो कार्य सम्पादन र योग्यताको कदर गर्दै उसलाई अर्कै कार्यालयमा कार्यालय प्रमुख बनाएर सरुवा गरिँदै थियो। यो खबरले उसलाई अति खुसी तुलायो। उसभित्र हर्षको सीमा रहेन। त्यसवखत उसले सरेर आफ्नो विगतलाई सम्झ्यो, केही क्षण सम्झिरह्यो। त्यो दिन पनि टुप्लुक्क आइपुग्यो जुन दिन शङ्कर कार्यालय प्रमुखको रूपमा अर्को कार्यालयमा सरुवा भएर जाँदै थियो। कार्यालय बिहानदेखि नै रङ्गी छङ्गी वातावरणमा सजाइएको थियो। कार्यालयको स्वागत कक्ष झन् राम्ररी सजाइएको थियो। कोही भोजको तयारी गर्दै थिए, कोही माला हुँदै थिए, कोही राम्रा गुच्छा तयार पार्दै थिए। यी सब नवनियुक्त कार्यालय प्रमुखको स्वागतार्थ भएका थिए। ठिक समयमा शङ्कर कार्यालयमा पुग्यो। शङ्करलाई आसन ग्रहण गर्न अनुरोध गरियो। सबैले ताली बजाए। सभापति श्रीमती रञ्जित कार कार्यक्रम सूची हेरिरहेकी थिइन्। उद्घोषकका अनुसार सर्वप्रथम नवनियुक्त कार्यालय प्रमुखलाई सभापतिद्वारा माला र गुच्छा प्रदान गर्ने पालो आयो। श्रीमती रञ्जित कार आफ्नो हातमा माला र गुच्छा लिएर नवनियुक्त कार्यालय प्रमुख सामु पुगिन्। माला पहिराइदिन्। फूलको गुच्छा हातमा दिन लाग्दा शङ्करसँग राम्ररी आँखा जुत्न पुगे। हो उही शङ्कर जोसँग उसाले निकै फाइदा उठाएर अन्तमा आफ्नो अहम्मनप्रति अभिमान गरी शङ्करलाई घृणा गरेर उसको इच्छा विपरीत पारपाचुकी गरेकी थिइन् अनि शङ्करलाई बर्बाद पारेकी थिइन्। त्यही शङ्कर आज यस कार्यालयको नवनियुक्त प्रमुख। उनको मनमा ठूलो भूकम्प गयो। उनको मानसपटलमा अनेक दृश्यहरू घुम्न थाले। उसका मनमा अनेकौं प्रश्न चिन्ह उभिन थाले। उनको र शङ्करको अनुहार चल्याक झुलुक जुदिरहेको थियो, चलचित्रमा जस्तै। यसरी हातको गुच्छा हातैमा लिएर टक्क उभिन पनि नसकी त्यहीँ डङरङ्ग लड्न पुगेकी थिइन् कम्प्युटर अपरेटर सभापति उषा रञ्जित कार। त्यस दिनदेखि उनले आफूलाई कहिल्यै सम्हाल्न सकिनन्। पश्चाताप र आफूप्रतिको अभिमानको डडेलोमा जलाउँदै जलाउँदै समयको हुरीले आज उषालाई पतनको दिशातर्फ अग्रसर गराउँदैछ।
हजार आँखाहरू यहाँ सुन्ने हजार कान
यो दुनिया आफ्नो दिन कटाउँछ
जियो र चर्चो चल्दा छ किन मायाका कुरामा चर्चो चल्दा छ किन मायाका कुरामा लाग्दै छ यस्तो मान्छेको यहाँ लाग्दै छ यस्तो मान्छेको यहाँ यति नै हो कि त
यो दुनिया आफ्नो
आजको कथा केही छोटो भएकोले हामीले तपाईँलाई यो साङ्गीतिक गीत समेत प्रस्तुत गर्यौं र आजको श्रुति सम्वेकबाट अब हामी बिदा हुने तर्खरमा छौं। अहिले तपाईँलाई सुनाएको कथा समयको हुरी हो। कथाकार प्रकाश बस्नेत गफाडीको कथा संग्रह भाइरसहरूबाट हामीले यसलाई लिएका हौं। आजको कार्यक्रममा हामीले यो संग्रहबाट दुईवटा कथाहरू सुन्यौं र यो सँगसँगै प्रकाश बस्नेत गफाडीको कथाहरू भाइरसहरू वाचनको श्रृंखला यहीँ पूरा हुन्छ। अर्को मंगलबार अर्को कुनै गद्य लिएर आउने नै छौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेगमा गुलरको फूल उपन्यास सुन्न सकिनेछ। तबसम्मका लागि प्राविधिक साथी सश्येन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्रि।
De re din tan na 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 na.